Uta bata kali baba akha son kaunet yeta bata kamal thapa jibro ton kaunet hypothetical laksha sabai kapna thalyo ang pashpatiko gaja hoki janakpur ko bhang shri पशुपति नाथ को गाजाले हामी सबैलाई लठै पारुन गएनै पाल
पाहुनासँगको खसखस
यस पाहुनासँगको खसखसका प्रायोजक हुनुहुन्छ पासु सत्याल तपाईँलाई भर्जिनिया राज्यमा घर जग्गा तथा व्यवसाय कुशलता सफलता तथा शीघ्रताका साथ खरिदी या बिक्री गर्नु परेमा सम्झनुहोस् पासु सत्याल साब रियल्टर तथा इन्टरनेसनल सम्पर्क टेलिफोन 571-334-2878 सबैलाई आवासको समान अवसर एन्ड इक्वल हाउसिङ अपर्च्युनिटी नेपालको कला संस्कृति तथा साहित्यको क्षेत्रमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा अहिले हाम्रो पाहुना हुनुभएको छ हास्य कलाकार मनोज गजुरेल विक्रम सम्वत 2030 साल वैशाख 29 गतेका दिन ताप्लेजुङको मामाङखेमा जन्मनु भएका मनोज गजुरेलले विशेष गरी राजनैतिक व्यक्तिहरूको नक्कल गर्ने क्रममा पूर्व राजा ज्ञानेन्द्र माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल तथा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको नक्कल गरेर विशेष चर्चामा आउनुभएको छ डाँगरडोर.com का संचालक समेत रहनुभएका गजुरेल सिस्नुपानी नेपालद्वारा प्रकाशित फिटकौली मासिकको नियमित लेखक तथा उपाध्यक्ष पनि हुनुहुन्छ त्यस्तै मदरल्याण्ड द हाहा फोटोकपी मनोरञ्जन लगायत 5 भन्दा बढी हास्य व्यङ्गका भिडियोहरू प्रकाशन गरिसक्नु भएको छ कार्यक्रम प्रस्तुत गर्ने क्रममा अमेरिका लगायत थुप्रै विदेशमा भौतारिसक्नुभएका हास्य कलाकार मनोज गजुरेल दोस्रो पटक अमेरिकामा भौतारिँदै आइपुग्नु भएको मौकामा हामीले उहाँसँग आफ्ना केही खसखस राख्नको लागि ककाएका छौं त आउनुहोस् उहाँसँगको गनगन सुनेर कान्छो खानी काम गरौं मनोज गजुरेल ताली माग्दैन विद्वान जस्ता पार्ने ताली दिन्छन् भन्दै ताली खान खोज्ने आफ्नो स्वभावको बारेमा के टिप्पणी गर्नुहुन्छ
सबभन्दा पहिला बासुजी तपाईँको खसखस .com र तपाईँको यो पहिलो प्रश्नले नै मलाई आफैलाई म हास्य कलाकार होइन कि तपाईँ चाहिँ हास्य व्यङ्ग गर्ने मान्छे जस्तो देखिएको छ यहाँ तपाईँको प्रश्न ज्यादै रमाइलो छ त्यसै गरी यो खसखस नाम पनि हामी सबै हाम्रो पेसासँग जोडिएको हुनाले सबभन्दा पहिला तपाईँको यो खसखसमा बोल्ने मौका दिनुभएकोमा म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु जहाँसम्म विद्वान दर्शकले आफै ताली बजाउनुपर्छ कलाकारले माग्दैन भन्ने मेरो भनाइ छ वास्तवमा हास्य व्यङ्ग्यको विभिन्न थेगो हुन्छ अहिले हास्य व्यङ्ग्य थेगो राख्ने चलन छ ऊ आफ्नो मुखमा हान्नु जस्तो म सुकी क्या हो होइन यी विभिन्न थेगो छन् अब मैले चाहिँ आफ्नो प्रस्तुति आफ्नो शैली अनुसार र मेरो हास्य व्यङ्ग्य अलिकति राजनीति र अलि विशिष्ट प्रकृतिका दर्शकहरूलाई भएको हुनाले त्यो थेगो पनि हल्का खालको राखेर हुँदैन होइन त्यो थेगो त्यस्तो होस् सुन्दा अश्लील पनि नहोस् चिप खालको पनि नहोस् तर हाँसुल्टो होस् त्यो अर्थमा मेरा प्रस्तुतिको बीचमा थेगोको रूपमा राखेको यो शैली हो मनोज गजुरेल ताली माग्दैन विद्वान दर्शक आफ्नै ताली बजाउँछन् भनाएको अर्थ मान्छेलाई ताली स्वभावैले सबै मान्छेले बुझ्दैनन् दर्शक विभिन्न प्रकृतिका हुन्छन् कोही हाँस्यबिन्दु बुझेर हाँस्छन् कोही अर्को हाँसेको देखेर हाँस्छन् कोही बुझ्दै नबुझी हाँस्छन् त्यसले गर्दाखेरि हाँस्ने ठाउँ कहाँ भन्ने नबुझ्ने पनि हुन्छन् त्यसले गर्दा जब हाँस्ने ठाउँ आउँछ नबुझ्नेहरूका लागि हो यो बुझ्नेका लागि त ताली माग्नै पर्दैन विद्वान दर्शक कुरा बुझेपछि आफै ताली पर्नु
बुझ्नेले आफै बुझेर ताली बजाइहाल्छन् अब यहाँलाई दोस्रो पटक अमेरिकामा स्वागत गर्दै दोस्रो पटक अमेरिका भ्रमणसँगको पहिलो पटक र अहिलेकोमा के फरक पाउनुभयो
2007 सनमा म अमेरिकाको पूर्वी भाग इस्ट कोस्टतिर आएको थिएँ र वेस्ट कोस्टबाट सुरु गरेँ यो पटक 2010 अब खासै भिन्नता त्यस्तो त देखिएन तर नेपालीहरूको संख्या अत्याधिक रहेको स्थिति छ यहाँ र सँगसँगै मलाई अहिले जोड्नुपर्ने र तपाईँ हामी जो विदेशमा छौँ खास गरी अमेरिकामा हामीले भन्नै पर्ने र बुझ्नै पर्ने भनेको यहाँ अर्को ठूलो नेपालीको समूह प्रवेश गरेको छ भुटानी नेपालीहरू जो राष्ट्रको रूपमा राष्ट्रियताको रूपमा उहाँहरू भुटनिज भए पनि भाषा र संस्कृतिको रूपमा उहाँहरू नेपाली हुनुहुन्छ त्यसैगर्दाखेरि उहाँहरूको अत्याधिक संख्याको उपस्थिति यो पटकको कार्यक्रममा रहेको हुनाले मैले यसपटक आफ्ना प्रस्तुतिहरूलाई अब मेची र महाकाली बीचका दर्शकका लागि मात्रै होइन होइन नेपालभन्दा बाहिर रहेका नेपालीहरू जो विभिन्न राष्ट्रियतामा बाँडिएका छन् उनीहरूको राष्ट्रिय झण्डा नेपाली होइन तर उनीहरूको भाषा र संस्कृतिले हामी नेपालीहरू भन्दा बढी प्रतिबद्ध छन् उनीहरूका लागि पनि मैले कार्यक्रम बनाउनु पर्छ भन्ने खालको मैले अनुरोध गरेको छु र त्यही प्रकृतिका कार्यक्रमहरू आफ्ना प्रस्तुतिमा जोड्दै लगिरहेको छु एउटा चिज दोस्रो चिज भनेको यहाँ जस्तो 2007 म आउँदाखेरि त्यसको 3-4 वर्ष 5 वर्षदेखि अमेरिका बसेका मान्छेहरूले जो मैले नेपालको विषयवस्तु लिएर आउँथे हँसाउनलाई त्यो बुद्ध थिए तर त्यतिखेर जन्मेको अथवा त्यतिखेर 4-5 वर्ष भएको बच्चा अहिले झन्डै झन्डै 12-15 वर्ष भयो होला होइन त्यो बीचमा अब उसलाई नेपालको परिवेश नेपाली संस्कृति नेपाली राजनीति विषयवस्तुको हास्य व्यङ्ग्य नतान्न सक्छ त्यसले गर्दा अब उनीहरूलाई एनआरएनका बच्चाहरूलाई एनआरएनका टिनेजरहरूलाई अथवा नेपाली ओरिजिनका मान्छे युवाहरू जो अमेरिकन भएका छन् उनीहरूलाई पनि नेपाली संस्कृतिसँग जोड्ने विषयवस्तु हामीले हाम्रो कला साहित्य सिर्जना हास्यमा ल्याउनुपर्छ भन्ने मेरो अहिलेको अनुभव रह्यो यदि हामीले यी यी नेपाल बाहिर रहेका नेपालीहरू र बाहिर जन्मिएका युवा पुस्ताहरूलाई हाम्रो कलाले जोड्न सक्यौँ भने केही वर्ष पछाडि हाम्रो कलाकारले त हाम्रो लेखन मेची महाकालीमा मात्रै सीमित हुन्छ भन्ने अनुभव मैले यस पटकको अमेरिका भ्रमणमा प्राप्त गरेँ
आफ्नो कला प्रदर्शन गर्ने क्रममा थुप्रै विदेशहरू घुमिसक्नु भएको छ गइरहँ जस्तो लाग्ने कुन देश हो पटक पटक गइरहनु
अब यो विभिन्न आधारहरू हुन्छन् अब गइरहँ अथवा नगइरहँ लाग्ने होइन नयाँ ठाउँमा जुनसुकै देश भए पनि रमाइलो हुन्छ केही दिन तर त्यो देशमा बस्ने त्यहाँ श्रम गर्ने जनतालाई थाहा हुन्छ त्यहाँको मर्म त्यहाँको पीड़ा त्यसले गर्दा हामी एक दुई दिन जाने मान्छेहरूले त जहाँ पनि गइरहँ जस्तो लाग्छ जुनसुकै देशमा फेरि बोलाउन् नेपाली जनताहरू बोलाएको बोलाइ गरौँ महिनै पछि बोलाउन् वर्षै पछि बोलाउन् हामीले हाँस्य व्यङ्ग्यका कोसेली लिएर जान पाऊ भन्ने त लाग्छ अब तर ठ्याक्कै गइरहँ जस्तो अब फेरि अमेरिका भनौँ भने बेलायतका साथीहरूलाई चित्त दुख्ला बेलायत भनौँ भने मिडल इस्टमा त्यस्तो श्रम गरेर बाँकी जनता कि हामीले तपाईँले नराम्रो गरेर खाना मनोजी भन्नु होला त्यसले गर्दा गइरहँ मलाई सबैतिर गइरहँ जस्तो लाग्छ
भनेपछि गएर भने कुनै देश खास विशेष होइन नेपालीहरूको
एकदम विदेश भन्छ मलाई मनोजी नघुम्ने होइन त भन्छन् नि होइन अनि अब जस्तो अमेरिका आयो अथवा कुनै स्टेटमा गयो घुम्ने होइन त भन्नुहुन्छ अनि एसिया कटेर क्रस गरेपछि संसार अस्ट्रेलिया जानुभयो भने अथवा सिङ्गापुर मलेसिया पुग्नु भने विदेशको लगभग संसार त्यस्तै त्यस्तै हो ठुल्ठुला घर चिल्लाहरू सडक होइन सफा ठाउँ त्यस्तै हो त्यसलाई मलाई घुम्ने इन्ट्रेस्ट मलाई कम हुन्छ तर मलाई इन्ट्रेस्ट अन्तर्क्रिया नेपाली समाज त्यहाँको संस्कृतिहरू जोड्ने हुन्छ त्यसले गर्दा गहिरो चाहिँ लाग्छ तर घुम्नलाई होइन क्या त्यहाँ त्यो नेपालीपनको सम्बन्धलाई जोडिरहनका लागि गहिरो लाग्ने हो
धन्यवाद तपाईँको बृहत उत्तरको लागि यो साँच्चै घटलाग्दो र बृहत उत्तर मैले मानेको छु मेरो सानो प्रश्नकोमा धन्यवाद अब तपाईँको कलाकारीतिर चाहिँ क्यारिकेचर र हास्य व्यङ्ग्य नकल गर्नु र हास्य व्यङ्ग्यमालाई तपाईँ कसरी लिनुहुन्छ
वास्तवमा हास्य व्यङ्ग्यका विभिन्न विधाहरू हुन्छन् यो क्यारिकेचर पनि एउटा हास्य व्यङ्ग्य हो जस्तो हास्य व्यङ्ग्य लेखन हास्य व्यङ्ग्यको कार्टुन हास्य व्यङ्ग्यको प्रदर्शन प्रहसन प्यारोडी विभिन्न रूपमध्ये यो क्यारिकेचर कपी गर्ने एउटा शैली हो एउटा यो फर्मेट हो होइन जस्तो भनौँ न उदाहरणको लागि अहिले मैले लेटेस्ट माधव नेपाल प्रधानमन्त्री जो हुनुहुन्छ उहाँको क्यारिकेचर गर्दछु तर त्यसको अर्थ त्यो माधव नेपाललाई व्यङ्ग्य गरेको भन्ने होइन त्यो एउटा सिम्बोल हो एउटा क्यारेक्टर माधव नेपाल होइन तर त्यो मार्फत समाजका विभिन्न कोणहरूमा व्यङ्ग्य गरिएको हुन्छ एउटा चिज दोस्रो चिज भनेको हास्य व्यङ्ग्य क्यारिकेचर भनेको जस्तो माधव नेपालजीको गर्नु अथवा प्रचण्डको गर्नु अथवा ज्ञानेन्द्रको गर्नु भनेको उनीहरूलाई गाली गर्नु होइन उनीहरूलाई सिम्बल बनाइएको होला विकृति विसङ्गतिलाई हामीले एउटा व्यङ्ग्यात्मक प्रस्तुति केही गरिएला तर त्यसको अर्थ गाली होइन त्यसले गर्दा समग्रमा अब यो क्यारिकेचर हास्य व्यङ्ग्यको एउटा पाटो हो र यो बढी प्रभावकारी किन हुन्छ भने मान्छेले तपाईले जे विषयले छोडिराको हुन्छ तर तपाई बोल्ने ठाउँ पाएको हुनुहुन्न. नेताले देश बिगारे भन्छौँ अथवा विकृति विसङ्गति बढो भन्छौँ तर तपाईँको बोल्ने ठाउँ छैन. त्यही चाहिँ तपाईँको भावना मैले लिइरहेको हुन्छु तर मैले मैले ठाउँ पाएको हुन्छु मेरो कुरो सुन्दिनछन् मान्छेले. त्यसले गर्दा क्यारिकेचरलाई मान्छेले बढी मन पराइदिएको हुनाले अब यो हास्य व्यङ्गको एउटा एउटा शैली हो क्यारिकेचर जो म गर्ने गर्दछु.
अनि क्यारिकेचर गर्दाखेरि तपाईँले माथि पनि मैले तपाईँको परिचयमा भन्ने खास गरी तपाईँले पूर्व राजा ज्ञानेन्द्र पुष्पकमल दाहाल र माधव नेपाल तिनैजना राजनीतिक व्यक्तिहरू हुन्. राजनीतिक व्यक्तिलाई मात्रै छान्नु तपाईँको कुनै कारण छ कि अथवा क्रमशः अरू पनि छान्दै हुनुहुन्छ?
एकदमै होइन. अब एउटा अलि ठट्टाको भाषा भन्दा म कलाकार हुँ होइन, अझ गायक होइन. म गायक भए एउटै गीतले दस वर्ष खाएर चल्थ्यो. कमेडीमा नयाँ नयाँ विषयवस्तु ल्याइएन भने त्यो कलाकार चिप्लिन्छ जान्छ, उसको पेसा उसको दोकान बन्द हुन्छ. त्यसले गर्दाखेरि आफ्नो प्रोफेसनलाई जीवन्त राख्नका लागि नयाँ नयाँ विषयवस्तु खोजिरहने प्रसङ्ग त त्यतिखेर राजा ज्ञानेन्द्र थिए होइन, त्यस पछाडि प्रचण्ड आए, त्यस अहिले माधव नेपाल चर्चित भए मेरो पेसामा. तर त्यो विषयमा मैले राजनीति भन्दा बढी नन पोलिटिकल मान्छेहरूको कपी गरेको छु. तपाईँ इन्टरनेटमा हेर्नुहोस् भने बाबा रामदेवको योग शिविर होइन, नानाबाती योग शिविर होइन, त्यसपछि अमिताभ बच्चनको कौन बनेगा राष्ट्रपति द्वितीय, मैले एउटा अरेबियन बनेको छु. अरबको चाहिँ एकजना बिजनेसम्यान नेपाल जानुहुन्छ तर उहाँ नेपालमा चाहिँ लगानी गर्ने अवस्था नदेखेर नेपाल फर्किनुहुन्छ. हो त्यो मैले त्यो त्यो कथालाई म अरेबियन भएको छ. नेपाल ढाकाबन्दी तर के हो त भन्दाखेरि दुईटा चिज जोडिए. मैले धेरै गरेको छु किन ज्ञानेन्द्र प्रचण्ड माधव नेपालहरू मात्रै चर्चित भयो, आनन्द परमानन्द मात्रै चर्चित भयो भन्दाखेरि मान्छेले यो राजनीतिक विषयवस्तुमाथि गरेको व्यङ्गलाई बढी चाहेको छ. तर वास्तव मैले राजनीतिक योभन्दा अरूको बढी गरेको छु.
अब तपाईँले भन्नुभयो यो क्यारिकेचर गर्ने कुरामा नयाँ नयाँ हास्य व्यङ्गको पात्रहरू थप्नु थप्ने क्रममा माधव नेपालसम्म आइपुग्नु भयो. अब अगाडिको सुजाता सुध या ओली क्वेसन तपाईँको प्लान?
एकदमै प्लान अन्तर्गत यसो हुन्छ, अब को के हुन्छ भन्ने कुरो समय र परिस्थितिले बताउँछ. तर के चाहिँ हो भने हास्य व्यङ्ग्यले तात्कालीन विषयवस्तुमा तात्कालीन घटना र प्रवृत्ति र व्यक्ति को चर्चित छ त्यसलाई टपक्क टिप्नुपर्छ होइन. अब अहिले गणेश अनुको क्यारिकेचर गरेर, अहिले भट्टराईजीको क्यारिकेचर गरेर, अर्थात् गिरिजाबाबु जो हालसालै मृत्यु उहाँको गरेर केही अर्थ छैन. त्यतिखेर को आउँछ भन्ने कुरो त्यो समयले निर्धारण गर्दछ. तर यदि तपाईँले मलाई खोज्नुभएको एउटा राजनीतिक विश्लेषण पनि गर्नुहोस् न भन्ने खालको हो भने अबको हास्य व्यङ्ग्यको तारो भनेको स्वभावैले नेपालका फन्टुस राजनीतिज्ञहरू र नेपाललाई प्ले ग्राउन्ड बनाउने विभिन्न शक्ति केन्द्रहरू हास्य व्यङ्ग्यको तारो हुनुपर्छ भन्ने मलाई लाग्छ. तर को हुन्छ भन्ने कुरो अहिले घोषणा गर्नु उपयुक्त म ठान्दिनँ.
तपाईँले राजनीतिक फन्टुस व्यक्तिहरू भनेर अथवा तारो जो राजनीतिमा धेरै कमजोर मान्छेहरू कुरा गर्नुभयो, प्रायः चाहिँ यस्तो मान्छेहरूको तपाईँले नक्कल गर्दाखेरि तपाईँले ती व्यक्तिहरूलाई तपाईँको लागि धन्यवादका पात्र अथवा सहानुभूतिका पात्र बन्छ कि बन्दैनन् तपाईँको लागि जसको नक्कल गर्नुहुन्छ?
ओके, मुख्य चिज भनेको जसको म नक्कल गर्दछु, अघि पनि प्रश्न पारिसकेँ तपाईँको खसखस मार्फत तपाईँका श्रोता र मेरा दर्शक श्रोतालाई पनि भन्न चाहन्छु, त्यो गाली गरिएको होइन, त्यो व्यङ्ग्य हो. व्यङ्ग्य पनि म होलसेलमा सब चोर हुन् भन्ने खालको व्यङ्ग्य गर्दिनँ. सब चोर भन्ने हुँदै हुँदैन. राजनीतिक विश्लेषण, सामाजिक विश्लेषण, घटनाको विश्लेषण गर्ने हो भने पर्सेन्टको हिसाबले तपाईँ गाली गर्न सक्नुहुन्छ. सब चोर हुन्, पोलिटिक्स इज डर्टी गेम, देशै बिग्रियो खतम हो भनेर यो निराशा बाँड्ने काम मेरो मेरो हास्य व्यङ्ग्य हुँदैन र मलाई लाग्छ हामी कसैले पनि गरेका छैनौँ जानेर. र सहानुभूति त रहन्छ नि, जसरी मैले हरेक प्रस्तुतिमा अन्तिम एउटा मेसेज दिने गर्दछु. क्यारिकेचरमा चाहिँ मैले माधव नेपालजीको क्यारिकेचर गर्दा अन्तिममा मैले मेरो अर्को क्यारेक्टरमा त सबै मिलेर जानुपर्छ, सबै शान्त हुनुपर्छ, सबै एक हुनुपर्छ, उन्नत नेपाल बनाउनुपर्छ, तपाईँलाई शुभकामना छ भनेर म जो दिन्छु त्यसले पनि व्यक्त प्रश्न पार्दछ कि मेरो हास्य व्यङ्ग्य विकृति विसङ्गति देखाउने मात्रै होइन समाधान गर्ने एउटा प्रक्रिया पनि हो भन्ने मलाई लाग्छ.
तपाईँको क्यारिकेचरमा भनौँ न यस्तो प्रस्तुतिहरूमा सर्वसाधारण दर्शकहरू त दङ्ग पर्छन् नै, के त्यस्ता व्यक्तिहरू दङ्ग परेको पाउनु भएको छ?
म घटना सम्झन्छु जतिखेर प्रचण्डजी भर्खर आउनुभएको थियो खुला राजनीतिमा र त्यतिखेर राजतन्त्र अब के गणतन्त्र भन्ने निर्णयमा विभिन्न पार्टीहरू कन्फ्युज थिए होइन त्यो बेला त्यतिखेरको जनताको मागलाई आधार बनाएर हामीले गणतन्त्रको एउटा अभियान नागरिक समाज मार्फत हामी कलाकारहरू र नागरिक आन्दोलनका अग्रजहरू मार्फत हामी अगाडि बढ़िरहेको बेला एउटा सांस्कृतिक कार्यक्रममा प्रचण्डजीले 3 घण्टा बसेर म प्रचण्ड भएको आफ्नै कपी हेर्नु भएको छ त्यसले गर्दा उहाँ त्यो एउटा घटना म सम्झन्छु माधव नेपालजीले पनि उहाँ प्रधानमन्त्री हुनुहुन्थेन उहाँ प्रधानमन्त्री नभएको बेला पनि उहाँको क्यारिकेचर हेर्नुभएको छ अब पछाडि भित्र मनमा जे जस्तो भए पनि मैले मान्छेलाई अगाडि उसको व्यक्तिगत मानमर्दन गर्नका लागि हाँस्य व्यङ्ग गर्दिन सकेसम्म मान्छेको चरित्रमाथि होइन मान्छेका शारीरिक कमजोरीमाथि उडाउनु हुँदैन मैले प्रवृत्तिमाथि गर्ने भएको हुनाले उहाँहरूले अगाडि चाहिँ मन पराएकै देखाएको छु मैले अब पछाडि भित्र मनमा त्यस्तो के छ त्यो त म के जानु र
समाजको कुरीतिहरूप्रति पनि तपाईँका व्यङ्ग छन्
एकदमै एकदमै मैले अघि पनि भने धेरै मैले सामाजिक व्यङ्ग्यहरू गर्दछु तर मिडियामा र दर्शकले मन पराउनु चाहिँ पोलिटिकल व्यङ्ग्य भइदिन्छ त्यसको अर्थ अरू सामाजिक मन नपराएको भन्ने होइन तर यसको विश्लेषण म के बुझ्दछु भने सबै कुरोको सपार्ने र बिगार्नेको जड राजनीति हो राजनीति राम्रो नभएसम्म हाम्रो समाजका अथवा राष्ट्रका कुनै पनि क्षेत्रहरू सङ्लो र सफा हुँदैनन् त्यसले गर्दा सायद राजनीतिक व्यङ्ग्यहरू बढी चलेका हुन् कि भन्ने मलाई लाग्छ तर सामाजिक क्षेत्रका कुराहरू राजनीति नै बढी म गर्छु
तपाईँको राजनीतिक व्यङ्ग्यहरू र मा चाहिँ दर्शकहरूले बढी मन पराउँछन् चर्चित बढी हुन्छ त्यसले गर्दाखेरि तपाईँलाई बढी चुनौती अथवा चाहिँ जिम्मेवारीको तपाईँलाई बोध हुन्छ कि हुँदैन
मैले मेरो कलाकारितालाई इन्टरटेनमेन्ट मात्रै भन्दैन यसलाई मैले इन्फोटेनमेन्ट इन्फर्मेसन विथ इन्टरटेनमेन्ट इन्टरटेनमेन्ट विथ इन्फर्मेसन एउटा अथवा सूचनामूलक मनोरञ्जनको रूपमा बुझाउने र बुझ्ने गरेको छु त्यसले गर्दा म जे जति आफ्नो क्षेत्रमा क्रियाशील छु यो एउटा सामाजिक दायित्वबोध राष्ट्रिय दायित्वबोध पनि हो र म जुन आदर्श अथवा जुन एउटा समाजको कल्पना मेरो कलाकारितामा गर्छु कम्तीमा पनि मैले कम्ती मेरो जीवनमा पनि त्यो खालको चाहिँ हुनैपर्छ भन्ने मलाई लाग्दछ प्रयत्न त्यो हुन्छ कति सक्छु कति सक्दै अर्को बाटो म नि मान्छे होला कतिपय कमी कमजोरी होलान् तर मेरो कथामा अथवा मैले जुन आदर्श बोकेको छु कलाकारिता मार्फत जस्तो समाजको कल्पना गरेको छु कम्तीमा मैले त्यस्तो हुने प्रयत्न गरिनँ भने अरू आफू चाहिँ नि एकातिर दबिरहेछ मेरो सिद्धान्त मेरो कला चाहिँ हुकेतर गइरहेछ भने त्यो त्यसको मेल खाँदैन भने म सकेसम्म त्यो सामाजिक दायित्व बोध भएको महसुस मैले मेरो कलाकारिताबाट गर्ने गरेको छु
फेरि तपाईँको एकचोटि आफैप्रति लाउँ आउँ हाँस्य व्यङ्ग्यलाई यो त तपाईँको जीविकोपार्जनको मात्रै साधन त पक्कै पनि होइन यसलाई के
भन्नुहुन्छ तपाईँले एकदम सही कुरो उठाउनुभयो मान्छेले के ठान्छन् भने एकदम चर्चित कलाकार दाम पनि यहीबाट टन्न कमाइरहेको होला तर दुर्भाग्य भन्नुहोस् या सौभाग्य नेपाली कलाकारिताको बजार त्यही पेसामा लागेर त्यही कलाकारितै मात्रै गरेर जीविकोपार्जन हुन अत्यन्तै कम कलाकारले मात्रै सक्दछन् त्यसले गर्दा साइडमा कहिले बिजनेस गर्नुहुन्छ कसैले जागिर खानुहुन्छ कसैले अरू खालका गैर सरकारी संस्थाहरू स्थापना गर्नुभएको छ कोही चाहिँ नि टिचर गर्नुहोला त्यस्तै म पनि त्यो बाहिर कुनै सामाजिक क्षेत्रमा म एउटा मानवाधिकार संस्थामा काम गर्छु म सोच्दछु हाम्रो मार्केट हाम्रो कलाकारिताको मार्केट हिन्दुस्तानको जस्तो अथवा पाकिस्तानको जस्तो ठूलो हुँदो हो त हामी कलाकारहरूले अझै राम्रो सिर्जना गर्न सक्थ्यौं होला किनभने म आफ्नो सर्जक आफै लेखक आफै मेकअप मेन आफै बनाउनु पर्ने आफै माइक मिलाउनु पर्ने आफै भने सबै चिज एउटैले गर्दा सिर्जना राम्रो आउँदैन हो त्यसले गर्दा यो नेपाली फिल्म त हेर्नै मन लाग्दैन अन्त नेपाली टिभी कार्यक्रम त कस्तो लाग्छ अन्त नेपाली कलाकार त के भन्छन् नि दुर्भाग्य यही हो हामी एउटै मान्छेले सबै थोक गर्दाखेरि सबैतिर बाँडिँदाखेरि त्यो राम्रो नआएको त्यसले गर्दाखेरि म पेसागत रूपमा म पत्रकारिता गर्दछु त्यसै गरी म एउटा इन्सेक भन्ने आइएनएलमा संलग्न छु र आफ्नो कलाकारितालाई बचाइरहेको छु त्यो मार्फत
अनि विशेष गरी तपाईँ मास कम्युनिकेसनमा आफ्नो एकाडेमिक डिग्री लिनुभएको मान्छे यसतर्फ कसरी लानुहोस्
म अहिले विश्लेषण अब यो सिद्धान्त तर्क जोडेर भने त जेनी हुन्छ तर अहिले सम्झ रियल कुरा गर्नुपर्दा यो नेत्र रहेछ हेर्नुहोस् म हास्यमेको कलाकार हुन मलाई भन्छ नि त्यो माथि लेखेर केही पठाइरहेछ भने जस्तै थाहा छैन लेखेको छ छैन तर यो स्वभावको विकास हो भन्ने मलाई लाग्दछ किनभने मलाई मैले बुझ्दाखेरि पनि म अलि रमाइलो गर्ने ठक्यौली गर्ने बच्चा साना बाख्रा बिरालाई स्यालहरू गराउने गर्दथे अनि हुर्किँदै जाँदा स्कुलमा विभिन्न अतिरिक्त क्रियाकलापमा आफ्नो कार्यक्रम प्रस्तुत गर्ने अनि गाउँघरमा पूजा आजाहरूमा पनि गीत गाउनु पर्ने प्यारोडी बनाउनु पर्ने बच्चामा मान्छेले झुक्याइदिनु पर्ने स्याल बनेर कुकुर जस्तो पराएर बिरालो बनेर यो के रहेछ नेचर रहेछ यो होइन मैले जन्मदै लिएर आएको नेचर हो भन्ने मलाई लाग्छ र जब म व्यवसायिक कलाकार बने त्यो चाहिँ प्र्याक्टिस हो होइन 50% मैले नेचरमै लिएर आएको थिएँ र 50% प्र्याक्टिस अभ्यासमा थियो र प्रकृति र अभ्यास यी दुईटा चिज मिलेर कलाकारिता भएको भन्ने मलाई लाग्छ
भनेपछि कुनै खास घटना या त्यसको कुनै प्रवृत्ति छैन त्यसमा यस्तो यतापट्टि लाग्नुको लागि तपाईँले
एकदमै नेचरै हो नेचरै हो किनभने मलाई लाग्छ अहिले म जुन ठाउँमा छु म सुखी र खुसी छु त्यसको अर्थ स्टन्न मतलब आर्थिक हिसाबले सम्पन्न भएर होइन मेरो इच्छा र मेरो पेसा मिलो मान्छे दुखी कतिखेर हुन्छ भन्दाखेरि मलाई पनि कलाकार बन्ने थियो या तर के गर्नु यतातिर के अरे आर्मीको मेजर भयो भन्छन् कसैले मेजर हुनु नभएर बिजोग छ उसले कलाकार हुनु थियो यहाँ होइन ए मसँग त म पनि कलाकार हुन कत्रो इच्छा छ सल्लाह केही भएन अहिले व्यापार गरेर बसेको छु जर्मनीमा 3 फ्याक्ट्री छ अमेरिकामा 2 फ्याक्ट्री छ ऊ सम्पन्न यति छ त ऊ कलाकार हुन नपाएको दुखी छ भनाइको अर्थ त्यो मान्छेको इच्छा पढाइ र पेसा तिनटै चिज मिल्यो भने त्यो सुखी र खुसी हो भन्ने मलाई लाग्छ मैले पढेँ पत्रकारिता पत्रकारिता पनि मास कम्युनिकेसन हो र मेरो कलाकारिता पनि मास कम्युनिकेसन सम्बन्धित चिज हो र मेरो इच्छा पनि त्यही थियो नेचर पनि त्यही थियो त्यसले गर्दा म पूर्ण सन्तुष्ट छु भन्ने मलाई लाग्छ
पूर्ण सन्तुष्ट हुनुहुन्छ यस क्षेत्रमा तपाईँ दिनदिनै चर्चित र लोकप्रिय पनि हुँदै जानुभएको छ यस क्षेत्रमा तपाईँले आफ्नो कसै प्रतिस्पर्धीहरू देख्नुभएको छ
प्रतिस्पर्धाको कुरा गर्दा मेरो आफ्नो जीवनको सिद्धान्त छ एउटा मान्छेले भन्छ नि एक नम्बर बन पहिलो बन्नुपर्छ बाबु फर्स्ट हुने तर मैले कहिल्यै फर्स्ट हुने प्रयास गरिनँ मैले एसएलसी म सेकेन्ड डिभिजन पास गरेँ 8 क्लाससम्म रेगुलर म सेकेन्ड भएँ फर्स्ट पनि भएन थर्ड पनि भएन म मेरा छोराछोरीलाई पनि एक नम्बर बन्न भनेर दबाव दिन चाहन्न तर म अनुरोध गर्छु दुई नम्बर बन दुई नम्बर भनेको एक नम्बर भनेको खरे हो नदी हो सरी एक नम्बर भनेको खरे हो सुई आउँछ छट्टै जान सक्छ दुई नम्बर भनेको नदी हो बगिरहन्छ त्यसको अर्थ म एक नम्बर नपुग्ने भन्ने होइन त्यो एक नम्बर चाहिँ भनौँ न करोडौं मान्छेहरू मध्ये फर्स्टमा त एउटा हो नि त होइन कति पहिलो चिज त एक नम्बरमा पुग्न कति कत्रो प्रतिस्पर्धा गर्नुपर्छ होइन जम्मा एउटा भन्छ ल एक नम्बर भयो अरे फर्स्ट भयो अरे त्यो टिक्न उसलाई कति गाह्रो हुन्छ त्यहाँ सानो रटा घटाउ सट तल झरिहाल्छ होइन एउटा आउँछ एक नम्बर हुन्छ अर्को आउँछ फेरि झर्छ अर्को आउँछ फेरि झर्छ तर जब दुई नम्बर सुई गइरहेछ 108 तल झर्छ 2-1 आइरहन्छ फेरि अर्को एकमा दुई हिँडिरहेछ नि त सट 2-1 पो भनिसकेपछि मैले आफूलाई दुई नम्बरको कलाकार ठानेको छु दुई नम्बर भनेको जो निरन्तर बगिरहन्छ होइन र त प्रतिस्पर्धा भन्ने चिजलाई म प्राथमिकतामा दिन्न किन हरेक मान्छेको आफ्ना क्षमता योग्यता शैली हुन्छन् र म वर्गीय दृष्टिकोणले कुरा गर्दा पनि मेरा आफ्नै वर्गका श्रोता दर्शक छन् होइन त्यसले गर्दा मैले मेरा दर्शकलाई सन्तुष्टि पार्नुपर्छ र ठिक अरू सकेसम्म सबैले तान्नुपर्छ तर के भन्दा मैले मेरो क्लासको अडियन्सलाई चाहिँ जुन एउटा मनोरञ्जन र मेसेज दिइरहेको छु र उहाँहरूबाट मैले केही सिकिरहेको छु त्यो चिजलाई निरन्तरता दिनका लागि मैले अर्को प्रतिस्पर्धीको नाम लिएर होइन म आफ्नो हाइट पनि घटाउन चाहन्न र उहाँहरूको जुन स्ट्यान्ड छ उहाँहरूको हाइट पनि मैले घटाउनु हुँदैन
तर हास्यव्यङ्ग्य क्षेत्रमा आफू बाहेक आफ्नो त सधैँ छ मनपर्ने कलाकार
एकदमै बडो खुसीका साथ भन्नुपर्छ नेपाली कला क्षेत्रमा अहिलेको सबभन्दा बिक्रीको माल भनेको हास्यव्यङ्ग्य हो साहित्यको क्षेत्रमा पनि हास्यव्यङ्ग्य हो तपाईँ नेपालका मिडियाहरूमा हेर्नुहोस् टेलिभिजनमा हाँस्ने व्यङ्ग्य कार्यक्रम सर्वाधिक लोकप्रिय छन्, सर्वाधिक कमाउँछन्, हरेक स्टेजमा हाँस्य कलाकार नम्बर वान भएर जान्छ, उसको डिमाण्ड हुन्छ। पत्र पत्रिकामा हेर्नुहोस् तपाईँको चाहिँ सबभन्दा पहिला मान्छेको आँखा कार्टुनमा जान्छ, नेपालका एड विज्ञापन हेर्न हेर्नुहोस् हाँस्य कलाकारलाई प्रयोग गरिएको हुन्छ। त्यसले गर्दा हाँस्य व्यङ्ग्यको बजार नेपाली दर्शक श्रोताहरूमा यति माथि छ, त्यसले थुप्रै कलाकार जन्माएको छ होइन। हाम्रो अग्रज कलाकारहरू मदन कृष्ण हरिवंश श्रेष्ठदेखि लिएर अहिले हाम्रा सहकर्मी साथीहरू दीपकराज गिरी, जितु नेपाल जस्ता युवाहरूले यो विरासतलाई एउटा अर्थपूर्ण हिसाबले अगाडि लगिरहेका छन्। यो मैले उहाँहरूलाई आफ्नो ठाउँमा सम्मान गर्दछु।
महाचोडीको नाम लिनुभयो, महाचोडी जस्तै बन्ने झोको छ कि
अब जोडीको हिसाबले कुरा गर्दा म जसरी अगाडि आएँ, जस्तो मेरो दुईटा पाटो छ कलाकारिताको, एउटा स्ट्यान्डअप कमेडी र एउटा क्यारिकेचर होइन। स्ट्यान्डअप कमेडी को पाटोमा एउटै मान्छे मात्रै हुन्छ, जो अमेरिकामा सबभन्दा बढी चलेको शैली हो कमेडीको, एउटा मान्छे उभिएर डेढ दुई घण्टा मान्छेलाई हँसाउने, सयौं विषयवस्तुको जानकारी हुनु पर्यो, गीतमा एउटै गीत गाइदिए भयो, नाटकमा रिहर्सल गरिदिए भयो होइन, डायलग बोलिदिए भयो, तर स्टेजमा एउटै मान्छेको राजनीति समाज साहित्य धर्म हरेक चिजको विषयमा ह्युमर गर्न सक्नु भनेको यो च्यालेन्जिङ चिज हो, जो हामीले जो मैले स्ट्यान्डअप कमेडी गर्दछु त्यो मेरो प्रयत्न, र दोस्रो क्यारिकेचर जुन गर्दछु यो मेरो स्टार्टिङ पोइन्टमा चाहिँ मैले पनि तपाईँले भने जोडीको प्रयत्न गरेँ, तर थाहा छैन म एक्लै नै यो लेखेको थियो भने जस्तो अथवा एक्लै नै गर्न सक्ने कारणले हो कि मेरो साथीहरू बिचमा आउने जाने खालको भयो, विभिन्न कारणले मै मात्रै यो पेसालाई निरन्तरता दिन थालेँ, म जो जोडीको रूपमा गर्दा थियौँ, तर जोडी भने भन्नासाथ स्टेजमा जोडी नभए पनि प्रस्तुतिमा जोडी नभए पनि मेरो सृजना मेरो मात्रै हुने हो। मेरो सिस्नुबाली नेपाल भन्ने हाँस्य व्यङ्ग्यको संस्था छ, त्यो संस्थाका थुप्रै साथीभाइहरूको लगानी छ मेरो सृजनामा, चट्याङ मास्टर अर्जुन पराजुली लक्ष्मण गामाली टङ्क आचार्यदेखि लिएर अहिलेका हाँस्य व्यङ्ग्यका अधिकांश कवि कलाकार र कार्टुनिस्टहरू त्यो संस्थामा संलग्न छन्। त्यसले गर्दा मैले मेरो लोकप्रियता मेरो सिर्जना मेरो मात्रै भन्नु त्यो सिस्नुबानीको प्रपर्टी हो।
विशेष गरी हिजो तपाईँले अहिले जुन भन्नुभयो सिस्नुबानी नेपालदेखि लक्ष्मण गामाली साथीहरूको नाम लिनुभयो नि, तपाईँ आफ्नो प्रस्तुतिमा संवादहरू प्रायः जस्तो कसले लेख्नुहुन्छ, तपाईँ आफूले लेख्नु गर्नुहुन्छ कि उहाँले लेख्नुहुन्छ कि कसरी लेख्नुहुन्छ?
मुख्य चिज भनेको भनौँ मेरो पेसा म अगाडि पफर्ममा देखिने भएको हुनाले स्टार्टिङ त मैले नै गर्ने हो होइन, तर उहाँहरूले फिडब्याक दिने गरेर म उहाँहरूलाई पठाउँछु होइन, अनि उहाँहरूले त्यसबाट फिडब्याक दिनुहुन्छ, सपोर्ट गर्नुहुन्छ, अनि लास्ट करेक्सन मेरो हुन्छ।
एउटा अन्तर्वार्तामा तपाईँले के भन्नुभएको छ भने चर्चित हुनुभन्दा लोकप्रिय हुनु मन पराउँछ भन्नुभयो, यसलाई प्रश्न पार्नुहुन्छ?
चर्चा राम्रो हिसाबले पनि प्राप्त गर्न सकिन्छ, नराम्रो हिसाबले पनि प्राप्त गर्न सकिन्छ, त्यसले गर्दा तर लोकप्रियता चर्चा हुनु र लोकप्रिय शब्दमै क्लियर छ भन्ने मलाई लाग्दछ। चर्चित भनेको भडाले डाँगा गरेर चर्चित हो नि त, तर लोकप्रिय लोकको प्यारो हुनु भन्ने भिन्न चिज हो। त्यसले गर्दाखेरि एउटा एउटा अर्थ त त्यो नै रह्यो, र अर्को अर्थ चाहिँ जस्तो अघि तपाईँले मदन कृष्ण हरिवंशको उदाहरण ल्याउनुभयो नि, एक जमाना थियो सन्तोष पन्त, एक सत्र शासन थियो नेपाली हाँस्य व्यङ्ग्यको टेलिभिजन क्षेत्रमा, त्यसको अर्थ मैले सन्तोष दाईको त्यो त्याग त्यो इतिहास त्यसलाई मिनिमाइज गर्न खोजेको त होइन, तर त्यसलाई निरन्तरताको अभावमा सन्तोष पन्तको स्थिति अहिले झनै झनै यो हाँस्य व्यङ्ग्यको क्षेत्रमा झनै हराएको स्थिति हो। मदन कृष्ण हरिवंशहरूको त्यो अभियान अहिलेसम्म निरन्तर छ, उहाँले जुन हाँस्य व्यङ्ग्यको झण्डा गाड्नु भएको थियो त्यो निरन्तर चलिरहेको छ र मलाई लाग्छ उहाँहरूले अग्रज कलाकारको नेतृत्व अझै 10 वर्ष गर्नुहुन्छ त्यही क्षेत्रमा। लोकप्रियता र चर्चाको भिन्नता सायद यहाँ पनि एउटा उदाहरणै हुन्छ कि भन्ने मलाई लाग्छ।
त्यसो भए त मलाई चर्चित हुनु भन्ने शब्द भन्दा लोकप्रिय भन्ने शब्दमा
हजुर
ध्यान दिनुहुन्छ। तपाईँलाई जनआन्दोलनमा सायद 2046 सालको जनआन्दोलनमा गोली पनि लागेको थियो र घाइते पनि हुनुहुन्थ्यो, त्यस बेलाको क्षण एकचोटि हाम्रो श्रोताहरूलाई सुनाउनुहुन्छ?
हजुर
सम्झना
2046 सालमा म कक्षा 10मा होला, 47 महिना सिकेको भनेपछि सायद 10मा हो कि 9 को अन्तिम अन्तिमतिर हो, पढ्दथे पद्मोदय स्कुल पुत्री सडकमा, त्यतिखेर आरआर क्याम्पस र ल क्याम्पसहरू छेउछाउमा थिए, जसको प्रत्यक्ष राजनीतिक प्रभाव छेउछाउका स्कूलका विद्यार्थीहरूलाई परेको थियो र आम जनता राजनीतिक रूपले पनि सचेत भएको स्थिति थियो। त्यसको प्रभाव हामी पर्नुहुँदै छेउको पर्नुहुँदैको विद्यार्थीहरू नपर्ने कुरै भएन। फेरि मेरो वरिपरिको र पारिवारिक माहौल पनि राजनीति भएको कारणले म त्यतिखेर एक खालको राजनीतिक कुराहरूमा पनि जानकार रहनुपर्छ भन्ने कुरा त्यतिखेरै नै राख्दथे। अनि चैत 24 गते आन्दोलनको आँधी बेरी सिर्जना भयो, एकदम उच्च रूपमा पुग्यो आन्दोलन। दिउँसोभरि हामी पाटन ललितपुर उता हुँदै हुँदै घुमियो दरबार मार्गमा गोली चल्यो, मैत्रीदेवीमा बस्थ्यौँ हामी, अनि मैत्रीदेवीमा आइयो, एकदम उत्कर्षमा पुग्यो त पुरा कर्फ्यू लाग्यो, अब राति 7 बजेदेखि कर्फ्यू लाग्यो, 6 कि 7 कर्फ्यू लाग्यो। अनि कर्फ्यू लाग्यो भने कर्फ्यू तोड्ने भनेर मेरो दाई मेरै कोठामा दाईको 2-3 जना साथीहरू पनि आउनुभएको थियो। अब कान्छो त यी बस है नआइज नि भनेर मलाई घरमै छुनेर छोडेर उहाँहरू बाहिर राति 8 बजेतिर बाहिर आउनुभयो, सडक खन्नलाई पुरा त्यो ब्लकिङ गर्नलाई आउनुभयो। अब दाई हिँडेपछि म पनि कहाँ झन् 14-15 वर्षको मान्छे होइन, 15 वर्षको मान्छे, अनि म पनि ऊर्जा त मराएको थिएन, म पनि पछि आएँ। अनि मैत्रीदेवी मन्दिर र मैत्रीदेवी चोकको बिचमा चाहिँ त्यहाँ ब्लकिङ गर्न आर्मीहरू पुलिसहरूलाई ब्लकिङ गर्नका लागि बाटो खन्दै थिए मान्छेले, लोड सेडिङ पुरै 8:15 को घटना हुँदो हो, पर दिल्ली बजार पिपल बोटमा होला यसो अहिले म सम्झ पिर्र सिटी बजायो होइन, सिटी बजायो अनि ल पुलिस आयो भाग भाग केटा भन्नु कसले, अनि गुरुडुडुडु लाखा पाखा लाग्न लात्तै लागेको थियौँ। त्यो पिर्र सिटी बजेको कम्तीमा दिल्ली बजार पिपल बोट त्यहाँ आएको 30 सेकेन्ड त लाग्छ नि, हामी सिटी बजेको 5 सेकेन्डमा लाखा पाखा लाग्न खोज्दै लाग्दै थियौँ। त्यत्रो यत्रो ढुङ्गाले खुट्टामा डेङ्की डेङ हान्यो, मलाई सबैले मारो मारो भागो 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 ढुङ्गाले डेङ्की डेङ हानिरहेछ, अनि लुक्यौँ लुक्यौँ भित्रभित्र, अनि पर पनि खुट्टा खोच्याउँदै खोच्याउँदै गइरहेको छु, मेरो दाई पनि खुट्टा खोच्याउँदै, अरू साथीहरू धेरैजनालाई ढुङ्गाले हाने जस्तो लाग्छ। अनि लोड सेडिङ छ, अनि एउटा घरमा खुच्च पस्यौँ, अनि आइया मारे दिदी हेर्नुहोस् न भनेर भनेको, मोमबत्ती ल्याउनु भयो एकजना दिदीले, अनि मोमबत्तीले यसो हेर्नुभयो सबैलाई, अनि मेरो अब अरूको त मलाई थाहा भएन दुखिरहेको थियो मलाई, मेरोमा चाहिँ के यसो हेर्नुभयो मलाई ढुङ्गालाई कहाँ लाग्यो भाइ भन्नु, ए हेर्नु न दिदी मैले पिँढामा कस्तो साह्रो हिर्काएको भएर नि एउटा रोड थाले, अनि उहाँले के ला भाइ तपाईँलाई त गोली लागेछ भनिदिनु भयो। अब बेहोस भइहेर अघिसम्म ढुङ्गाले जस्तो हानेर लागेको थियो होइन, अहिले सम्झिँदा के लाग्ने, त्यो हुँदैको त्यो छर्रा हान्दाखेरि त्यो ढुङ्गाले हाने त हुँदो रहेछ, ढाङ्गा हान्यो नि त प्रेस भयो नि त, त्यो भएको रहेछ, एकदम गोलीको छर्रा लागेको रहेछ। मेरो दाईको त यहाँ तपाईँको छाला नै छेडेर मासु पक्लो के गर्दा तल खुट्टा 3-4 जना साथी घाइते। अनि त्यतिखेर वीरेन्द्र झापाली भन्ने आन्दोलनमा नर्स हुनुहुन्थ्यो है, वीरेन्द्र श्रेष्ठ, अनि उहाँलाई सम्पर्क गरियो, अनि उहाँले एम्बुलेन्स ल्याउनु भयो, हामी बेहोस भइसकेका छौँ। त्यसपछि कथा चाहिँ अरूले भनेर कथा भन्दैछु है, गोली लाग्यो नभनेलाई ढुङ्गाले हानेको हुन्थ्यो, उहाँले गोली लाग्यो भनिदियो भने बेहोस भइहाल्यो। अनि त्यहाँबाट गइयो हस्पिटल लगे, अनि बाटामा चाहिँ पुरा आर्मीले चाहिँ सोध्दै खोजेको को हो यिनीहरू आन्दोलनकारी हो कि क्या भने चाहिँ भन्यो, होइन अरे बिचरा यी मजदुरहरू कहाँ घर बनाउँदै लगेर खुट्टा भाँचिएछ भन्दै छक्याउँदै लगेर टिचिङ हस्पिटलमा राखेछन्। अनि टिचिङ हस्पिटलमा 24 को कुरो 25 बेलुकासम्म ठिक छ, अनि त्यो 25 गते चाहिँ के हो, चैत 25 गते भन्दाखेरि पुरा आर्मीले घाइतेहरूलाई समाउँदै लाँदै फाल्दै गरेछ अरे, व्यापक हल्ला आयो, साँचो गयो अब ल यहाँ टिचिङ आउने आउँछ अरे लान्छ अरे मार्छ अरे, एकदम डरले चोर बसिरहेको छ। 25 बेलुका गयो आएन, 26 दिन अगाडि बस्यो धन्न आएन, 26 गते बेलुका 11 बजेतिर एकजना नर्स आएर भाइ आयो आयो उठ्नुहोस् भने लु मार्यो कुहाँ बचाउनु साथीलाई, दिदी लु मर्छ दिदी म तपाईँको खुट्टा ढोक्छु भनेर कुहाँ के हो भाइ भनेर बचाउनुहोस् आयो आयो भने त यो आर्मी आउँछ भने त, अनि उहाँले सो भाइ आयो भनेको त बौद्धको आयो त भनेको भन्नुभयो। त्यो घटना त्यति सकेको छ, अनि 5-7 दिन हस्पिटल बसेपछि डिस्चार्ज भएको घटना हो, गोलीको घटना चाहिँ हो।
हामी कार्यक्रमको झन्डै झन्डै अन्तिम आइसकेका छौँ। तपाईँको एउटा अर्को व्यक्तिगत प्रश्न सोधिहालौँ, तपाईँको श्रीमती मिनाजी
हजुरको
गुनासो चाहिँ कस्तो छ भने तपाईँ सानो सानो कुरामा ओभर रियाक्ट गर्नुहुन्छ अरे र छिटो रिसाउनुहुन्छ अरे, तपाईँलाई यो कुरालाई तपाईँले मान्नुहुन्छ कि मान्नुहुन्न, अथवा मानेर चाहिँ स्वीकार सुधार्नेतिर लानुभयो चाहिँ?
मैले अघि पनि भने एउटा रमाइलो कुरो रमाइलो कुरोबाट जोडौँ न खसखसमा, त्यो कमेडी जस्तो तपाईँ कमेडी गर्ने मान्छेहरूलाई तपाईँ सामान्य दर्शक हुनु तपाईँ हामी त साथीभाइ हिसाबले चिन्छौँ तपाईँ लेखक हुनुहुन्छ त हामी सबै बुझ्छौँ मान्छे व्यक्तिगत जीवन पनि हुन्छ भन्ने कुरो र आम मान्छेले के ठान्दो रहेछ भने म कमेडियन होइन यो चौबिसै घन्टा जोक गरिरहन्छ भन्ने भ्रम हुँदो रहेछ अनि मान्छे कुन पीडामा हिँडिरहेको हुन्छ जागिर छैन कि पैसा सकिया छ कि घरमा समस्या परेको छ कि आमा बिरामी हुनुहुन्छ कि बाउ मर्यो कि थाहा छैन भेट्यो भने मन त्यो एउटा जोक सुनाइदिनुहोस् न होइन एउटा चिज त्यो दोस्रो चिज अब जस्तो भनौँ तपाईँले ठान्नुहुन्छ रमाइलो गर्ने मान्छे सधैँ हँसी खुसी देख्नुहुन्छ तपाईँहरूको अपेक्षा त्यो हो त तपाईँको कमेडियन हो कमेडी गर्ने मान्छे रमाइलो हुन्छ भन्नुहुन्छ अनि म पनि हो ठिकै छ नि त रमाइलो गर्दाखेरि उनीहरूलाई सन्तोष म ठट्टा गरिरहन्छु होइन जिस्किरहने हरेक कुरामा चाहिँ सामान्य रूपले लिइदिने अनि अर्को साथीहरू के भन्नुहुन्छ ए भन्दा चाहिँ जहाँ पनि जोक गर्ने कहिले सिरियस हुनुहोस् न भन्छ ए हो त है साथी कहाँ स्टेज होइन नि त लाइफ त भनेर गम्भीर भयो नि फेरि तेस्रो साथी आएर के भन्छ मलाई चाहिँ बिरामी हुनु चाहिँ क्या भन्नुभयो त मैले देखिन्छ त केही गर्दा सुख छैन त्यसले गर्दा मैले भन्न खोजेको मान्छेको व्यक्तिगत जीवन पनि हुन्छ होइन अब उनलाई त्यस्तो लागेको हकमा मैले होइन भनेर भन्न मिल्दैन होइन तर के हो भन्दाखेरि मान्छेका व्यक्तिगत कमी कमजोरी सबैका हुन्छन् नत्र 100% भएको देउता भइहाल्यो नि
तपाईँ थुप्रै विदेश घुमिसक्नु भएको छ र नेपालीहरू अघि पनि भन्नुभयो तपाईँ त्यता पनि नेपाली हरकै मायाले तपाईँलाई जाउँ लाग्छ तर नेपालमा बस्ने कतिपयले चाहिँ नि विदेश गएका नेपालीहरू पलायन भएको भन्ने पनि ठान्छन् तपाईँले यसलाई कसरी हेर्नुहुन्छ
अब तपाईँको यो अन्तर्वार्ता प्रकाशित हुनसाथ यसको पक्षमा र विपक्षमा धेरै कमेन्ट आउलान् है यसलाई मन पराउने नपराउने मान्छे दुनियाँ होला सबैको सबैलाई खुसी पार्न सकिँदैन र मैले एकदम तपाईँहरूको जो विदेशमा हुनुहुन्छ उहाँहरूको पक्षमा बोल्यो भने के मतलब पूर्वाग्रहीहरूले ए विदेशमा कार्यक्रममा बोलाउँदैनन् भनेर यसले चाकडी गरौँ भनिदिएनन् तपाईँको विपक्षमा बोल्यो भने साले हाम्रै पैसा चाहिँ लिएर जाने हामीले गाडी लिएर भन्लान् होइन अब बडो अप्ठ्यारो छ तर म जे भन्छु सत्य भन्छु सत्य सिवाय केही पनि भन्दिनँ भने जस्तो मेरो बुझाइमा म चाहिँ पलायन भन्ने पक्षमा छैन होइन पलायन भन्ने शब्दप्रति मेरो आपत्ति छ हो देशबाट विस्थापित हुनु होइन अब अलिकति पैसामुखी हुनु अथवा
सुविधामुखी
हुनु भन्न सकिन्छ पलायन भन्न म चाहन्न दुई तिनवटा कारणले एउटा कारण हो देशमा अवसर नभएपछि मान्छेले अवसरका लागि विभिन्न ठाउँ खोज्दछ रोज्दछ म ताप्लेजुङको मामाङखेमा जन्मेँ मामाङखेमा जन्मेर एक वर्ष झापाएँ झापाएर झापा ताप्लेजुङ आएँ खेवाङ आएँ खेवाङबाट त्यहाँ पनि राम्रो बस्ने स्थिति नभएपछि तराई नै आयो आमासँग अनि तराईमा पनि त्यस्तो उस्तो भएपछि काठमाडौँ आयो अनि त्यस्तै उस्तो अमेरिका तपाईँ यहाँ आउनुभयो भोलि अफ्रिका जानु पर्सि समरमा पुग्नु होला मान्छेको त्यो त्यो कहाँ गइरहेछ कहाँ बसिरहेको छ त्यसले खास अर्थ राख्दैन त्यसले के गरिरहेछ त्यसले अर्थ राख्दछ तपाईँले विदेशमा भए पनि नेपाली भाषा नेपाली संस्कृति छोड्नु भएको छैन होइन दोस्रो चिज म प्रेमराज महतको एउटा संवाद सम्झन्छु 2007 आउँदा त्यसैले यो तपाईँको प्रश्नको जवाब काफी होला धेरै बोलिरहनु पर्दैन उहाँले भन्नुभएको मनोज भाइ म जतिखेर रेडियो नेपालको गायक थिएँ पानको पात गाएर सुपरहिट भएको थिएँ म त्यतिखेर नम्बर वान कलाकार धेरैको अपेक्षा हुन्थ्यो ठुलो चलेको कलाकार हो भने चाहिँ यसमा टन्न पैसा होला नि भ्रम हुन्थ्यो मसँग 700 तलब होइन घरबाट चिन्ने पैसा हुँदैन थियो साथीभाइसँग सहयोग माग्न आउँथ्यो मसँग एक पैसा सहयोग गर्ने हैसियतमा थिइनँ गाउँघरका चाहिँ प्रेमराजाले गरिहाल्छन् त्यत्रो गीत गाउने मान्छे भन्थे म घरमा स्वास्थ्य तरकारी किन्ने केसमा झगडा हुन्थ्यो पैसा नभएर होइन तर म अहिले विदेशमा छु होइन म 2000 पैसा कमाएको छु मैले गाउँघरमा मेरो जन्म जिल्लामा धेरै काम गरेको छु गएर सोध्नुहोस् त्यहाँ होइन सकेको ठाउँ मैले साथीहरूलाई चाहिँ $200 सहयोग पनि गर्ने गरेको छु अब तपाईँ मलाई के भन्नुहुन्छ पलायन भन्नुहुन्छ कि के भन्नुहुन्छ भन्नुभयो अनि मेरो निचोड के हो भने तपाईँ त्यहाँ बसे भए सहयोग दिन सक्नुहुन्न थियो दिन सक्नुहुन्छ तपाईँ एउटा चिज अहिले पछिल्लो चरणमा राष्ट्रको राजस्व धानेको एनआरआईमा रुले होइन तेस्रो चिज भनेको पलायन होइन नि यो तपाईँ पलायन पाताल पनि गएको भए पलायन हुन्छ तपाईँ त चाहिँ झन् माथि आउनु भएको छ राष्ट्रका लागि होइन कम्तीमा पनि तपाईँ जब ठिक छ तपाईँ विदेश आउनु नभएको भए के हुन्थ्यो या माओवादीमा जानुहुन्थ्यो या त त्यसको विरोधीमा हुनुहुन्थ्यो अथवा केही पसल गर्नुहुन्थ्यो पसल चल्दैन कहीँ आन्दोलनमा जानुहुन्थ्यो तपाईँ राष्ट्रका लागि तपाईँ बोझ हुनुहुन्थ्यो कम्तीमा तपाईँ यहाँ आउनु भएको छ तपाईँले राष्ट्रलाई लोड त कम गर्नुभयो नि त बरु राष्ट्र उठाउन काम गर्नुभएको छ त्यसले गर्दाखेरि यसलाई पलायनको शब्दमा बुझ्नु हुँदैन. तर सँगसँगै यसो भनिरहँदा एउटा अर्को वर्ग पनि छ, जो नेपाली को एउटा वर्ग, सानो वर्ग, नेपाललाई गाली गर्ने होइन, नेपाललाई चाहिँ यो देशले मलाई के दियो भन्ने खालको वर्गलाई पनि सचेत गराउनु चाहिँ जरुरी छ. फेरि त्यो वर्गलाई चाहिँ अलिकति नेगेटिभ रूपमै राष्ट्रलाई व्याख्या गरिरहेको छ. तर आम रूपमा विदेशमा रहेका नेपालीहरूप्रति मेरो सम्मान छ.
जाँदा जाँदा खसखस डट कमका श्रोताहरूलाई एउटा उपहारको स्वरूपमा तपाईँले प्रचण्ड माधव नेपाल, ज्ञानेन्द्र तथा गिरिजाको आवाजमा भन्नुपर्ने कसरी भन्नुहुन्छ?
बढी निश्चित रूपमा नेपाली जनताले मैले हाम्रो पार्टी नेकपा माओवादीलाई मैले जुन रूपमा भोट दिएर यो अवस्थामा पुर्याएको स्थिति हो, तर मैले हाम्रो पार्टीको तल्लो स्तरका कार्यकर्ताहरूले अझै पनि मैले जंगली खालको व्यवहार नरोकेपछि मैले अर्को चुनावताका कतै हाम्रो पार्टीको जमानत जफत हुने पो हो कि भन्ने कुरामा मैले हाम्रो पार्टीका साथीहरूले ध्यान दिनु जरुरी छ भन्ने मलाई लाग्छ. अब गिरिजा बाबु विदा भइसक्नु भएको छ, म उहाँलाई श्रद्धाञ्जली साथ उहाँको आवाज मात्रै निकाल्छु. यो बेला होइन गिरिजा बाबुलाई व्यङ्ग्य गर्ने. उहाँको एउटा पोजिटिभ पार्ट हो, उहाँले बोलेपछि त्यो कुराकै छोड्नुहुन्थ्यो होइन. तर भन्नु चाहिँ के भन्नुहुन्थ्यो भने, हेर्नुहोस् म जे बन्छु त्यही गर्छु, म जे बन्छु त्यही गर्छु, म के बन्छु भने म के बन्छु म आफै बुझ्दिन. माधव नेपालजीको कुरो गर्दाखेरि अब उहाँ पनि राम्रो मान्छे हुनुहुन्छ होइन, अनि
तपाईँहरू ढुक्नुहोस् विश्वास गर्नुहोस्, कतै माओवादी जंगल पस्ला फेरि जनताले उठाएको कर चन्दा माग्ला भन्ने तपाईँहरूलाई जुन्डा छ, त्यो ढुक्नुहोस् माओवादी जंगल पस्दैन, किनभने माओवादीको पजेरो जंगल छिर्नै सक्दैन.
अब राजा ज्ञानेन्द्रकै कुरा गर्दाखेरि चाहिँ अब हाम्रो पूर्व महाराजिराज ज्ञानेन्द्र जो अहिले नागरिक हुनुभएको छ, अब उहाँलाई फेरि एकपटक यो राजतन्त्रको बारेमा सोधे, अनि राजतन्त्र गइसकेपछि तपाईँलाई कस्तो लाग्छ? खुब चर्चित भयो त्यो प्रश्न गत साता, र उहाँले बडो गजबको चिज भन्नुभयो. उहाँले के भन्नुभयो भने कवितामा भनिदिनु भयो, कविता के भन्नुभयो भने,
प्यारा देशवासीहरू उताबाट काले बाबा आँखा सन्काउने, यताबाट कमल थापा जिब्रो तन्काउने, हाइपोथेटिकल लाग्छ सबै काप्न थाल्यो आङ, पशुपतिको गाजा हो कि जनकपुरको भाङ, श्री पशुपतिनाथको गाजाले हामी सबैलाई लट्ठै पारुन् गोइनेपाल.
धन्यवाद धन्यवाद, मिठो उपहार हाम्रा खसखस डटकमका श्रोताहरूको लागि. अब अन्त्यमा खसखस डटकमका श्रोता तथा विदेशमा स्वदेशमा रहेका हाम्रा यो सम्पूर्ण श्रोताहरूलाई तपाईँको आफ्नो विशेष गुणगान केही छ?
मेरो गुणगान यही छ कि जहाँ रहे पनि जहाँ भए पनि जुन देशको नागरिकता लिए पनि जुन कानूनमा तपाईँ बसे पनि तपाईँ हाम्रो संस्कारले दिएको र जन्मिँदै लिएर आएको हाम्रो नेपालीपन, नेपाली मन, नेपाली भाषा र नेपालको संस्कृतिलाई जसरी निरन्तरता दिनुभएको छ त्यसै गरी दिनुहोला, र त्यसलाई त्यो भाषा संस्कृति संसारमा जो जो छन् अर्कालाई पनि सम्मान गर्नुहोला. म त्यसो बरु यही चिजलाई मैले एउटा गीतको एल्बम निकाल्दैछु चाँडै नै, त्यसको त्यो गीतको दुई लाइन सुनाउँछु म.
धरती हाम्रो घर आकाश हाम्रो छाना, छाना मुनि बरबरी हामी सबै जना, रुवांडा का हुत्तु तुत्सी मेरा दाजु भाई, रुवांडा का हुत्तु तुत्सी मेरा दाजु भाई, श्रीलंका मा तमिल ढलदा चित्त दुख समालाई, अफ्रीका का काला हुनकी चेचेन्या का गोरा, देश बाट खेदिए का भुट्टनी का छोरा, उत्तर दक्षिण बाड़िए का कोरियाली मन, मन दुग्ध अफगानी को नेपाल कठे बान, बांग्लादेश मा बाड़ी आउंदा पाकिस्तान मा पहिरो, देश बंदा मानता को नाता हुन्छ गहिरो, सिंहो धरती भरी घाम आनी छाया, मानिसले मानिसलाई गर्नु पर्छ माया, मानिसले मानिसलाई गर्नु पर्छ माया।
सुन्दर, धेरै राम्रो। वसुधैव कुटुम्बकम तथा मानवीयतामा आधारित तपाईँको यो गीत एल्बम चाँडोभन्दा चाँडो हामीले पनि सुन्न पाऊ, यसको लागि हामीले तपाईँलाई शुभकामना छ।
धेरै धेरै धन्यवाद तपाईँलाई, तपाईँको यो लोकप्रिय साइट खसखस डट कमलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु र तपाईँका श्रोता पाठकहरूलाई पनि।
हजुर, यहाँको अमेरिका बसाइ र नेपाल कृति पनि राम्रोसँग शुभकामना होस्, राम्रोसँग बितोस् समय र तपाईँको समय र विचार खसखस डट कमका श्रोताहरूलाई प्रदान गर्नुभयोमा हामी फेरि एकपटक धन्यवाद दिँदै फेरि फेरि पनि भेट्ने जम्मको गर्ने धुनमा अहिलेलाई बिदा माग्छु।
हस्, नमस्कार,
धन्यवाद।